यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अवरूद्ध गर्दै आएको संसद नियमित गर्न सर्वदलीय बैठक बोलाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड बीच छलफल। संसदमा जारी गतिरोध अन्त्यका लागि सरकारले भूमिका खेल्नुपर्नेमा एमालेको जोड़। नेपाली कांग्रेसको 14 महाधिवेशन अन्तर्गत पदाधिकारीको मतगणना सम्पन्न। खुल्ला केन्द्रीय सदस्यका लागि आज मतगणना हुने। सत्यनिरूपण तथा मेलमिलाप आयोगको सिफारिशमा 29 जनालाई क्षतिपूर्ति दिने मन्त्री परिषदको निर्णय। र कोरोनाको ओमिक्रोन भेरिएन्टबाट संक्रमित हुनेको संख्या 100 नागेपछि भारतमा अनावश्यक भीड़भाड़ र यात्रा नगर्न केन्द्रीय सरकारको आग्रह।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हिजो भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा उहाँहरूबीच संसदलाई नियमित सञ्चालन गर्न सर्वदलीय बैठक बोलाउने लगायतका विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लामो समयदेखि संसद अवरूद्ध गर्दै आएको छ। त्यसक्रममा प्रधानमन्त्री देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल तथा प्रमुख प्रतिपक्षी दल सहितका दलहरूसँग आफूले छलफल गरेर सर्वदलीय बैठकका लागि तयारी गर्ने जानकारी दिनुभएको पनि अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ। त्यस अवसरमा अध्यक्ष प्रचण्डले महाधिवेशनबाट निर्वाचित हुनुभएकोमा सभापति देउवासहित कांग्रेसका सम्पूर्ण पदाधिकारीलाई बधाई तथा शुभकामना दिनुभयो। त्यसै गरी अध्यक्ष प्रचण्डले क्रिकेट खेलाड़ीमाथि गरिएको कार्यवाहीका बारेमा पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनु भएको उहाँको सचिवालयले जनाएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदको अवरोध अन्त्यका लागि सरकारले भूमिका खेल्नुपर्ने जनाएको छ। एमाले केन्द्रीय कमिटिको दोस्रो पूर्ण बैठकका निर्णय सार्वजनिक गर्न काठमाण्डुमा हिजो आयोजित पत्रकार सम्मेलनमा एमाले महासचिव शंकर पोखरेलले संसदमा जारी गतिरोध अन्त्यका लागि सत्तापक्षबाटै पहल हुनुपर्ने बताउनुभयो। एमालेको केन्द्रीय कार्यालय थापाथलीबाट तुलसीलाल स्मृति भवन ललितपुरमा 5 वर्षका लागि सार्ने निर्णय भएको पनि पत्रकार सम्मेलनमा महासचिव पोखरेलले जानकारी दिनुभयो। त्यसअघि नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको दिशानिर्देशनरूप पार्टी र जनसंगठनका कामलाई व्यवस्थित गर्न केन्द्रीय कमिटिले तय गरेको कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयनका लागि मार्थतका कमिटिलाई निर्देशन दिएको छ। महाधिवेशनपछि हिजो पहिलो पटक अन्तरपार्टी निर्देशन अपानी जारी गर्नुहुँदै अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशन र दशौं राष्ट्रिय महाधिवेशन अभूतपूर्व रूपमा सफलतापूर्वक सम्पन्न भएको जानकारी दिनुहुँदै निर्वाचित केन्द्रीय कमिटिले आफ्नो काम योजनाबद्ध रूपमा प्रारम्भ गरेको बताउनुभयो। नेपाली कांग्रेसको 14 महाधिवेशन अन्तर्गत सहमहामन्त्री पदको मतगणना सम्पन्न भएको छ। हिजो सम्पन्न मतगणना अनुसार पिछड़िएको क्षेत्रबाट बद्री पाण्डे, मधेसीतर्फ महेन्द्र यादव विजयी हुनुभएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ। त्यसै गरी मुस्लिमबाट फर्मुल्ला मंसूर, थारूतर्फ उमाकान्त चौधरी र खस आर्यतर्फ किशोर सिंह राठौर विजयी हुनुभएको नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिनुभयो। यसअघि सम्पन्न मतगणनामा महिलाबाट महालक्ष्मी उपाध्याय डीना, दलिततर्फ जीवन परियार र आदिवासी जनजातितर्फ भीष्मराज आङदाम्बे विजयी हुनुभएको छ। नेपाली कांग्रेसको संशोधित विधान अनुसार विभिन्न आरक्षित क्षेत्रबाट 8 जना सहमहामन्त्री निर्वाचित हुने व्यवस्था रहेको छ। सहमहामन्त्री पदको मतगणना सकिएसँगै नेपाली कांग्रेसको 14 महाधिवेशनबाट निर्वाचित हुने पदाधिकारीहरूको टुंगो लागिसकेको छ। केन्द्रीय सदस्यहरूको मतगणना जारी रहेको छ। पहिलो चरणमा प्रदेश नम्बर 2 केन्द्रीय सदस्यको मतगणना गरिएको थियो। आज खुल्ला केन्द्रीय सदस्यको मतगणना हुने कांग्रेसले जनाएको छ। त्यसक्रममा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा चित्रलेखा यादव निर्वाचित हुनुभएको छ। प्रदेश नम्बर 2 महिलातर्फ यादव निर्वाचित हुनुभएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ। कुल 4662 मत खसेकोमा यादवले 2731 मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी गीता चौधरीले 1885 मत प्राप्त गर्नुभएको छ। प्रदेश नम्बर 2 खुल्लातर्फ आनन्द ढुंगाना र रमेश रिजाल निर्विरोध रूपमा निर्वाचित भइसक्नु भएको छ। नेपाली कांग्रेसको 35 खुल्ला केन्द्रीय सदस्यको मतगणना आज बिहान शुरू गरिने नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले पार्टीको 14 औं महाधिवेशनले पार्टी यथास्थितिमा चल्न सम्भव छैन भन्ने सन्देश दिएको बताउनु भएको छ। 14 औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गर्नुभएका नेता डाक्टर कोइरालाले हिजो विज्ञप्ति जारी गर्नुहुँदै महाधिवेशनबाट आएको परिणामको महत्व आफ्नो ठाउँमा भए पनि पार्टी अब यथास्थितिमा चल्न सम्भव छैन भन्ने स्पष्ट सन्देश सबैमा गएको बताउनुभयो। उहाँले पार्टीलाई जवाबदेही, उत्तरदायी, पारदर्शी र जिम्मेवार बनाउनका लागि ऊर्जावान युवालाई लिएर आफू अघि बढ़ेको बताउनुहुँदै आफू निर्वाचनमा पराजित भए पनि आफूले राजनीति जितेको बताउनुभयो। नेता कोइरालाले 40% प्रतिनिधिले आफूप्रति देखाएको विश्वास र भरोसाप्रति आफू सदैव विचलित नहुने उल्लेख गर्नुहुँदै पार्टीलाई रूपान्तरण र नयाँ ढंगले सञ्चालन गर्न आफ्नो सम्पूर्ण टोली लाग्ने विश्वास व्यक्त गर्नुभयो। सभापतिमा पुननिर्वाचित शेरबहादुर देउवालाई उहाँले बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभएको छ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कृषि र पशुपालनमा लागेका किसान लाभान्वित हुने गरी आवश्यक सहुलियतका लागि सरकारले नीति अवलम्बन गर्नुपर्ने बताउनु भएको छ। अखिल नेपाल किसान महासंघले काठमाण्डुमा हिजो आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले कृषकको जीवनस्तर सुदृढ़ भएमा समग्र मुलुकको अर्थतन्त्र बलियो हुने भएकाले कृषि उत्पादनलाई बजारीकरण गर्न आवश्यक पूर्वाधारको विकास गर्नुपर्ने बताउनुभयो। त्यसै गरी अनेरासोभिको प्रथम लुम्बिनी प्रदेश अधिवेशनलाई हिजो नेपालगंजमा सम्बोधन गर्नुहुँदै अध्यक्ष नेपालले मुलुकको हितमा हुने कुनै पनि सहयोग मुलुकलाई स्वीकार्य हुने बताउनु भएको छ। एमसीसीबारे भइरहेका बहस र चर्चाको प्रसंगमा अध्यक्ष नेपालले विदेशी सहयोग लिँदा देशको हित विपरीत देखिने त्यस्ता केही बुँदा भए तिनको संशोधन गर्न आवश्यक रहेकोमा जोड़ दिनुभयो। अधिवेशनमा शहरी विकास मन्त्री एवं नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले दबाव र जागरणको अभियान निरन्तर जारी राख्न विद्यार्थीहरूलाई अपील गर्नुभयो। सरकारले सत्यनिरूपण तथा मेलमिलाप आयोगको सिफारिशमा 29 जनालाई क्षतिपूर्ति दिने निर्णय गरेको छ। बिहिबार बसेको मन्त्री परिषदको बैठकको निर्णय सार्वजनिक गर्न हिजो संचार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पूर्ण प्रसाद पौडेलसहित 29 जनालाई 23,20,000 रूपियाँ क्षतिपूर्ति दिने निर्णय गरिएको जानकारी दिनुभयो। त्यस्तै सरकारले राष्ट्रिय युवा परिषदको उपाध्यक्षमा नियुक्तिका लागि डाक्टर दामोदर रेग्मीको अध्यक्षतामा 3 सदस्यीय सिफारिश समिति गठन गर्ने निर्णय पनि गरेको छ। नेपाल राजस्व परामर्श विकास समितिको सदस्य निर्मल हरि अधिकारीको राजीनामा पनि मन्त्री परिषदको बैठकले स्वीकृत गरेको छ। मन्त्री परिषदको बैठकले सन्दीप चन्द्र बानिया, सुदीप चन्द्र बानिया र आत्माराम कुर्मीको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको पनि सरकारका प्रवक्ता एवं मन्त्री कार्कीले जानकारी दिनुभयो।
सन्दीप चन्द्र बानिया, सुदीप चन्द्र बानिया र आत्माराम कुर्मीको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी नेपाली नागरिकताबाट हटाउने, COVID-19 आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्व तयारी परियोजनाका लागि विश्व ब्याङ्कबाट प्राप्त हुने $18 मिलियन थप ऋण सहायता प्राप्त गर्न वार्ता टोली गठन गर्ने, सत्य निरूपण तथा मेलमिलाप आयोगको सिफारिश बमोजिम पूर्ण प्रसाद पौडेल समेतलाई 29 जना व्यक्तिहरूलाई ₹23,20,000 क्षतिपूर्ति उपलब्ध गराउने, नेपाली सेनाका विभिन्न समूहका रथी, सहायक रथी र महासेनानीहरूको सर्वा गर्ने, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको पहिलो संशोधन गठन आदेश 2078 स्वीकृत गर्ने, शिक्षक सेवा आयोग 11 संशोधन नियमावली 2078 स्वीकृत दिने।
त्यसै गरी सरकारले न्याय सेवाका विनोद कुमार भट्टराई र राम प्यारी सुनवारलाई न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणीमा नियुक्त गर्ने, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई भारतीय सशस्त्र सीमा बलको कार्यक्रममा सहभागी हुन स्वीकृति प्रदान गर्ने र नेपाली सेनाका विभिन्न समूहका रथी, सहायक रथी र महासेनानीहरूको सरूवा गर्ने निर्णय पनि गरेको छ। सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समिति पहिलो संशोधन गठन आदेश 2078 र शिक्षक सेवा आयोग 11 संशोधन नियमावली 2078 स्वीकृत गरेको मन्त्री परिषदको बैठकले नेपाल विद्युत प्राधिकरण र विभिन्न 13 स्थानीय तहलाई विभिन्न परियोजना सञ्चालनका लागि जग्गा उपलब्ध गराउने निर्णय पनि गरेको छ। मन्त्री परिषदको बैठकले सिफारिश अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका केही अधिकृतको बढ़ुवा पनि गरेको छ। सरकारले बालबालिकाका लागि भोलिदेखि 57 जिल्लामा COVID-19 विरूद्धको खोप दिने भएको छ। 12-17 वर्ष उमेर समूहलाई भोलिदेखि पुष 14 गतेसम्म मोडर्ना खोपको पहिलो मात्रा दिइने, त्यस्तै उक्त खोपको दोस्रो मात्रा माघ 2 देखि 12 गतेसम्म दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। त्यस्तै पुष 13-22 गतेसम्म विभिन्न 8 जिल्लाका बालबालिकाहरूलाई फाइजर खोप दिने तयारी अघि बढ़ाइएको मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्रले जानकारी दिनुभयो। फाइजरको दोस्रो मात्रा खोप माघ 4 देखि 13 गतेसम्म दिइनेछ। मोडना खोप प्रदेश नम्बर 1 11 जिल्ला, प्रदेश नम्बर 2 5 जिल्ला, बागमती प्रदेशका 7 जिल्ला, गण्डकी प्रदेशका 9 जिल्ला, कर्णालीका 9 जिल्ला र सुदूरपश्चिमका 7 जिल्लामा लगाइने सरकारले जनाएको छ। त्यस्तै फाइजर खोप भने काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, डनेलधुरा र सुर्खेतमा लगाइनेछ। नेपालमा हिजो थप 274 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 7691 नमूनाको हिजो परीक्षण गरिएको थियो। हिजो थप 270 जना कोरोना संक्रमण मुक्त भएका छन्। संक्रमण मुक्त हुने दर अहिले 97.9% रहेको छ। त्यस्तै हिजो थप 3 जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या 11,570 पुगेको छ। मन्त्रालयको तथ्याङ्क अनुसार हाल नेपालमा 5,522 जना कोरोनाका सक्रिय संक्रमित छन्। राष्ट्रिय योजना आयोगले नेपालमा 32% बालबालिकामा दीर्घ कुपोषण रहेको जनाएको छ। आयोगले काठमाडौँमा हिजो सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा नेपालमा 17% महिला अधिक तौलका रहेका र कुपोषणको अवस्था चिन्ताजनक देखिएको उल्लेख गरेको छ। नेपालको कुपोषण न्यूनीकरण गर्ने कार्यमा बहुआयामिक गरीबी, प्राकृतिक तथा मानवीय विपत्ति र कोविड 19 जस्ता महामारीका कारणले आर्थिक क्षेत्रमा आएको शिथिलता र कमजोर पूर्वाधारको अवस्थाले अवरोध पुरेको अध्ययनको निष्कर्ष रहेको छ। प्रतिवेदन सार्वजनिक गर्नुहुँदै राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर दिलबहादुर गुरूङले प्रभावकारी रूपमा कुपोषण रोकथामका लागि नीति तथा कार्यक्रमको तर्जुमा र कार्यान्वयन हुनुपर्ने बताउनुभयो। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले मुक्त कमैया, कमलरी, हरिया र हरुवा चरुवाको समस्या का विषयमा अध्ययन गर्न 5 सदस्यीय समिति गठन गरेको छ। नागरिक अगुवा श्याम श्रेष्ठको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको हो। श्याम श्रेष्ठको संयोजकत्वमा गठित समितिमा हरि श्रीपाईली, गणेश विक, मन्त्रालयका उपसचिव चन्द्रबहादुर शिवाकोटी सदस्यका रूपमा रहनु भएको र शाखा अधिकृत रेमानसिंह राणा सदस्य सचिव रहनु भएको मन्त्रालयले जनाएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले भारतमा रहेका आप्रवासी नेपाली श्रमिकको समस्या सम्बोधन गर्न अलग्गै नीति बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। आप्रवासी अन्तर्राष्ट्रिय दिवस 2021 अवसरमा अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएमले काठमाडौँमा हिजो आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले भारतमा लाखौंको संख्यामा रहेका आप्रवासी नेपाली श्रमिकको समस्यालाई सम्बोधन गर्न अलग्गै नीति, योजना र कार्यक्रम बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो। उहाँले सरकारले आप्रवासी श्रमिकको हितलाई ध्यानमा राखी वैदेशिक रोजगार नीति समय सापेक्ष बनाउन सरकारवाला र विज्ञबाट सुझाव संकलन गरिरहेको जानकारी पनि दिनुभयो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रिग्मीले औद्योगिक क्षेत्रमा महिला र अपाङ्गता भएका व्यक्तिको समेत सहभागिता हुनुपर्ने आवश्यकता उल्याउनु भएको छ। चितवन उद्योग संघले हिजो आयोजना गरेको 6 चितवन अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्नुहुँदै मन्त्री रिग्मीले उद्योगलाई महिला र अपाङ्ग मैत्री बनाउन सकेमा सबै क्षेत्रको सहभागिता हुने बताउनुभयो। उहाँले शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माणका लागि आफूले सरकारलाई झकझक्याइरहेको पनि बताउनुभयो। कार्यक्रममा उद्योग मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले उद्योग क्षेत्रले आयात र निर्यातलाई सन्तुलन राख्ने गरी काम गर्नुपर्नेमा जोड़ दिनुभयो। सरकारले उदौली पर्व र युमरी पुन्नी अर्थात ज्यापू दिवस धान्ने पूर्णिमाका अवसरमा देशभरका सम्बन्धित समुदायका लागि भोलि आइतबार विदा दिने निर्णय गरेको छ। मन्त्री परिषदको बैठकले उदौली पर्व र युमरी पुन्नी ज्यापू दिवस धान्ने पूर्णिमाका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले हिजो जनाएको छ। कोरोना लगायतका विभिन्न कारणले रोजगारी गुमाएर नेपाल फर्किएका सुदूरपश्चिम प्रदेशका युवाहरू देशमै आत्मनिर्भरताको बाटोमा लाग्न थालेका छन्। भारत तथा खाड़ी मुलुकमा सस्तो श्रम बेच्न जाने गरेका उनीहरू अनुदानमा कृषि यन्त्र र औजार पाएपछि स्वदेशमै उत्पादनमा जुट्न थालेका छन्। कैलालीबाट भानुभक्त आचार्यको यो रिपोर्ट।
विदेशमा 3 वर्षसम्म कार्यरत थिए, ओटी नदिन, खाना पुग्दैन, घर के पठाउँ।
वीरेन्द्र चौधरी आफूले वैदेशिक रोजगारीमा पाएको पीड़ा सुनाउँदै उहाँहरू जस्ता पीड़ा र समस्या अहिले भारत लगायत खाड़ी मुलुकमा गएका अधिकांश नेपालीले पाइरहेका छन्। त्यसैले त वैदेशिक रोजगारीबाट फर्किएपछि नेपालमै केही गर्नुपर्छ भन्ने आँट पलाउन थालेको छ। कैलाली गौरीगंगाका हरिनारायण चौधरी।
मैले चाहिँ पावर टिलर किनेर गाउँ घरमा चाहिँ खेतबारीमा काम गरेँ, ट्रली बनाएर अहिले सरिया सिमेन्टको दुहानी काम गरिरहेछु। दिनको 1500 देखि 2000 सम्म हुन्छ।
भारत लगायत तेस्रो मुलुकबाट फर्किएका वीरेन्द्र जस्ता कैयौं युवाहरूले अहिले नेपालमै आत्मनिर्भर भएर खुशी साटी रहेका छन्। वीरेन्द्रको अनुभव यस्तो छ।
ताल लिए 1 लाख जति कमाइ भयो त्यसमा, त्यसपछि फेरि सानो अहिले ताल लिएर मैले व्यवसाय गर्दैछु।
अहिले सिसा परियोजनाले वैदेशिक रोजगारी गुमाएर कैलाली फर्किएका 63 जनालाई बिना धितो सहुलियत कर्जा उपलब्ध गराएपछि यहाँका युवाहरू लाभान्वित भएका हुन्। वैदेशिक रोजगारीका नाममा सस्तोमा श्रम बेच्नुभन्दा आफ्नै ठाउँमा केही गर्नु उत्तम रहेको गृहिणीहरू पनि बताउँछन्। गौरीगंगाकी मीना देवी चौधरी र फुलबारी की हिमा चौधरी।
यही से कमा के अपन बाल बच्चन हेन अपन परिवार के संग रहना बढ़िया लागत।
विदेश गए के समस्या पर घर और मजा होना रहे।
बिना धितो में 15 लाख सम्म को सहूलियत कर्जा पाएका युवाहरूले अहिले मासिक लाख सम्म को कमाई गरिरहेका छन्। उनीहरू गांव का अन्य युवाहरू का लागि पनि उदाहरण का पात्र बनेका छन्। सिसा परियोजना का सूर्य खड्का
परिवार सँग बसेर आफ्नो खेती पनि त्यही मेसिनले गरेर र बाकी चाहिँ आफ्नो गाउँ ठाउँमा 50-60 हजार 1 लाख सम्म बचत पनि गरेको भन्ने सुनियो।
सुदूरपश्चिमबाट वर्षेनी लाखौं युवाहरू भारत लगायत खाड़ी मुलुकमा गइरहेका छन्। उनीहरूलाई यही रोकेर उत्पादनसँग जोड्न सके प्रदेशको मात्र नभई देशकै आर्थिक समृद्धिमा टेवा पुग्न सक्छ। भानुभक्त आचार्य, रेडियो नेपाल, कैलाली।
हुलाक बचत बैंकमा जम्मा गरेको रकम भुक्तानी नपाउँदा बझाङका हुलाक बैंकका बचतकर्ताहरू समस्यामा परेका छन्। बझाङबाट जगदीश रोकायको यो रिपोर्ट।
हुलाक बचत बैंकमा बचत गरेको रकम निकाल्न नपाउँदा बझाङका हुलाक बैंक बचतकर्ताहरू समस्यामा परेका छन्। जिल्ला हुलाक कार्यालयका तत्कालीन कार्यालय प्रमुख रणबहादुर कठायत र कर्मचारी शिवराज उपाध्यायले हुलाक बचत बैंकको रकम हिनामिना गरी अख्तियारले मुद्दा चलाएपछि हुलाक बचत बैंकको कारोबार बझाङमा बन्द गरिएको छ। एकजना बचतकर्ता टिपुरे उपाध्याय।
हुलाक बचतमा 10 लाख रुपियाँ राखे, 2-2.5 वर्षमा कारोबारै बन्द भयो। सरकारले दिनु पर्यो, कसै व्यक्तिसँग हाम्रो सरकार छैन।
उहाँ जस्तै अन्य बचतकर्ताहरूको पनि उस्तै दुखेसो रहेको छ।
आफूले नखाएर सामान पनि बोडी नहाले खुरुखुरु राखे ब्यास आला भन्ने मायाले पनि नानो कहीँ सरकारी ब्याङ्क कहाँ राखेको खोलु भनेर झिकैजनाले खोल्याउँ।
हुलाक बचत बैंकमा देखिएको समस्या बारे जानकारी दिँदै हुलाक कार्यालयका प्रमुख राजेन्द्र बहादुर बोहरा।
जिल्ला हुलाक कार्यालयमा हुलाक बचत बैंकको 4,95,00,000 रुपियाँ भिनाभिना भएको छ। तत्कालीन कार्यालय प्रमुख रणबहादुर कटायत र शिवराज उपाध्यायको कार्यकालमा यिनीहरूको मुद्दा चाहिँ विशेष अदालतमा चलिरहेछ। त्यसैले बचतकर्ता रकम ढिला हुनुभएको छ, 2 वर्ष भइसक्यो, अब चाँडै रकम आउँदैछ।
हुलाक बचत बैंकमा झण्डै 1700 जना बचतकर्ताहरूले आफ्नो रकम भुक्तानी पाउनुपर्ने र बैंकको कारोबार सुचारू गरिनुपर्ने भन्दै सरकारलाई ज्ञापन पत्र समेत बुझाएका छन्। जगदीश रोकाया, रेडियो नेपाल, बझाङ।
अब केही अन्तर्राष्ट्रिय समाचार। भारतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या बढ्दै गएपछि अनावश्यक भीड़भाड़ र अत्यावश्यक बाहेकका यात्रा नगर्न केन्द्र सरकारले अपील गरेको छ। भारतमा अहिलेसम्म 101 जनामा ओमिक्रोन भाइरसको संक्रमण भेटिसकेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले पुष्टि गरेका छन्। ओमिक्रोनबाट संक्रमितहरूको संख्या क्रमशः बढ़दै गएपछि भारतको केन्द्रीय सरकारले उच्च सतर्कता अपनाउन सबैमा अपील गरेको हो। संक्रमण फैलन नदिन, कोरोना भाइरसबाट बस्ने स्वास्थ्य मापदण्डहरू पालना गर्न र सबैले नियमित रूपमा खोप लगाउन सरकारले जोड़ दिएको छ। इराकको एरबिल शहरमा ठूलो वर्षापछिको बाढ़ीका कारण कम्तीमा 8 जनाको मृत्यु भएको छ। रातभरको पानीका कारण आवासीय क्षेत्रहरू बगेका र मृत्यु हुनेमा महिला तथा बालबालिका समेत रहेका अधिकारीहरूले जानकारी दिएका छन्। इराकमा जलवायु परिवर्तनको असरका कारण अत्यधिक वर्षा र बाढ़ी गइरहेको मौसमविदहरूले बताएका छन्।
अर्थमन्त्री जनार्दन शर्माले पुष महिनाभित्र आफ्नो मन्त्रालय अन्तर्गतको बजेटको 30% रकम खर्च गरिसक्न विभिन्न मन्त्रालयहरूलाई आग्रह गर्नु भएको छ। शुक्रबार अर्थ मन्त्रालयमा पूँजीगत खर्च सम्बन्धी अन्तर मन्त्रालयगत छलफल तथा अन्तर्क्रिया कार्यक्रममा अर्थमन्त्री शर्माले समयमा पूँजीगत खर्च हुन नसक्दा तरलतामा असर परेकोले विकास खर्च गर्ने मन्त्रालयहरूलाई चाँडो विकास खर्च गर्न ताकेता गर्नु भएको हो। अर्थमन्त्री शर्माले सबै मन्त्रालयहरूले आफ्नो जिम्मेवारी भित्रको बजेट मध्ये 30% पुष भित्रमा खर्च गरिसक्न आग्रह गर्नु भएको हो। अर्थमन्त्री शर्माले बजेट खर्चको चौमासिक समीक्षा गर्दा खर्च हुन नसकेको अवस्था देखिए त्यसलाई रकमान्तर गर्न सचिवहरूलाई निर्देशन दिनुभयो। अर्थमन्त्री शर्माले निकासा हुनुपर्ने बजेट पहिले नै गरिसक्ने र असारमा आएर बजेट निकासा नहुने पनि स्पष्ट पार्नुभयो। नेपाली सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला 1,000 रुपियाँले बढेर 94,000 रुपियाँमा कारोबार भएको छ। सुन बिहिबार प्रतितोला 93,000 रुपियाँमा कारोबार भएको थियो। त्यस्तै शुक्रबार चाँदीको मूल्य प्रतितोला 15 रुपियाँले बढेर 1,250 रुपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। कृषि क्षेत्रमा उल्लेख्य काम गर्ने डोटी जिल्लाका 3 जना किसानलाई भीम दत्त उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवसाय कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालय दिपायल राजपुरले कृषकहरूलाई पुरस्कृत गरेको हो। पुरस्कृत हुने किसानहरूमा जोरायल गाउँ पालिका एकका खड्गबहादुर मल्ल, जोरायल तीनका विपना देवी अवस्थी र शिखर नगरपालिका दशका देवकी कुमारी दियाल महरा रहनु भएको छ। कृषि विकास निर्देशनालयमा शुक्रबार आयोजित कार्यक्रमका बीच उहाँहरूलाई जनही 25,000 र सम्मान पत्र सहित पुरस्कृत गरिएको छ। ग्लोबल आईएमई ब्याङ्कले गैर आवश्यक नेपाली तथा उनीहरूद्वारा प्रवर्तित विदेश स्थित संस्थाहरूलाई लक्षित गरी 6 विभिन्न विदेशी मुद्राका खाता सञ्चालनमा ल्याएको छ। ब्याङ्कले सञ्चालनमा ल्याएका नयाँ खाताहरूमा ग्लोबल एनआरएन एफएफसीवाई बचत तथा मुद्दती निक्षेप खाता हुन्। अमेरिकी डलर, स्टर्लिङ पाउन्ड, युरो, अस्ट्रेलियन डलर, युएन र जापानिज येनमा खाता खोल्न सकिने ब्याङ्कले जनाएको छ।
आर्थिक समाचारका साथमा भुवन आचार्य, अब खेल समाचार।
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले राष्ट्रिय क्रिकेट टीमका खेलाड़ीमाथि गरिएको कार्यवाही पुनर्विचार गर्न आग्रह गर्नुभएको छ। नेपाल क्रिकेट संघ क्याङका पदाधिकारीलाई शुक्रबार मन्त्रालयमा बोलाएर मन्त्री गहतराजले खेलाड़ीमाथि गरिएको कार्यवाहीमा असन्तुष्टि जनाउनु भएको हो। मन्त्री गहतराजले खेलाड़ी र क्यानबीच देखिएको समस्या उपयुक्त विधिबाट समाधान गर्नुपर्नेमा जोड़ दिनुभएको खेलकुद मन्त्रीका प्रेस संयोजक संगीन शर्माले जानकारी दिनुभयो। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले प्रमाण पुर्याएर खेलाड़ीमाथि कार्यवाही गरेको जानकारी दिनुभयो। कप्तान ज्ञानेन्द्र मल्ल सहित कार्यवाहीमा परेका चार खेलाड़ीले क्यानले गरेको पुनर्विचार गर्न आग्रह गरेका छन्। शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै मल्ल सहितका खेलाड़ीले क्रिकेटमा देखेका सबै समस्याको हल गर्नुपर्ने भन्दै तत्काल संवाद अघि बढाउन क्यानलाई आग्रह गरेका हुन्। क्यानको निर्णयले क्रिकेटमा भविष्य खोजिरहेका खेलाड़ीले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था आउन नदिन समेत खेलाड़ीहरूले अपील गरेका छन्। शहीद स्मारक ए डिभिजन लीग अन्तर्गत त्रिभुवन आर्मी फुटबल क्लब र सातो बाटो युथ क्लबले बराबरी खेलेका छन्। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा शुक्रबार दुवै टोलीले एक एकको बराबरी खेलेका हुन्। खेलमा भने आर्मीले शुरूआती अग्रता लिएको थियो। आर्मीले खेलको 10 मिनटमा अग्रता बनाएको थियो। दिनेश हेन्जनले पेनाल्टी बक्सबाट गोल गर्दै आर्मीलाई 1-0 अग्रता दिलाए, तर आर्मीको त्यो अग्रता धेरै बेर टिक्न सकेन। सातो बाटोका मार्टिस अजयले 16 मिनटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। बराबरीसँगै 5 खेलबाट 9 अङ्क जोड्दै आर्मी तेस्रो स्थानमा यथावत रहेको छ। यता बराबरीपछि सातो बाटो 8 अङ्क सहित चौथो स्थानमा उक्लिएको छ। समान 4 खेल खेलेको मछिन्द्र फुटबल क्लब र मनाङ मर्स्याङ्दी क्लब 10 अङ्क सहित पहिलो र दोस्रो स्थानमा रहेका छन्।
खेल समाचारका साथमा अजय बम, अब बाँकी खेल समाचार। 19 वर्ष मुनिका खेलाड़ी सम्मिलित महिला साफ फुटबल च्याम्पियनशीपमा नेपाल भूटानलाई पराजित गर्दै फाइनलमा पुगेको छ। बंगलादेशको राजधानी ढाकास्थित शहीद सिपाही मुस्तफा कमल रंगशालामा हिजो भएको खेलमा भूटानलाई शून्यका विरूद्ध 4 गोलको अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो। नेपालसँग पराजित भएसँगै भूटान भने लीग चरणबाट बाहिरिएको छ। नेपालको जीतमा मेनुका आलेमगरले 2 गोल गरिन् भने कुसुम खतिवड़ा र रजनी ठोकरले समान 1-1 गोल गरे। प्रतियोगितामा अपराजित रहेको नेपालले 4 खेलबाट 7 अङ्क जोडेको छ। नेपाल अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। अब नेपालले लीगको अन्तिम खेलमा भारतसँग भोलि खेल्नेछ। नेपालले पहिलो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई शून्यका विरूद्ध 6 गोलको अन्तरले पराजित गरेको थियो। भूटानले पहिलो खेलमा श्रीलंकालाई शून्यका विरूद्ध 5 गोलले पराजित गरेको थियो। दोस्रो खेलमा बंगलादेशसँग भूटान शून्यका विरूद्ध 6 गोलले पराजित भएको थियो भने तेस्रो खेलमा भारतसँग शून्यका विरूद्ध 3 गोल अन्तरले पराजित भएको थियो। पाँचौं स्थानमा रहेको श्रीलंका लगातार 3 खेलमा हार बेहोर्दै अंकविहीन अवस्थामा छ। श्रीलंका उपाधिको होडबाट बाहिरिएको छ। 5 राष्ट्र सहभागी प्रतियोगिताका शीर्ष 2 टोलीले फाइनल खेल्नेछन्। अब मौसम। आज देशभर आंशिकदेखि सामान्य बदलिरही उच्च पहाड़ी भागका केही स्थानमा हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 19 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 3.3 डिग्री सेल्सियस। अहिले बिहानको सापेक्षिक आर्द्रता 92%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 17 19 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:49 भयो भने सूर्यास्त भरे साँझ 5:12 हुनेछ। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अवरूद्ध गर्दै आएको संसद नियमित गर्न सर्वदलीय बैठक बोलाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड बीच छलफल। संसदमा जारी गतिरोध अन्त्यका लागि सरकारले भूमिका खेल्नुपर्नेमा एमालेको जोड़। नेपाली कांग्रेसको 14 महाधिवेशन अन्तर्गत पदाधिकारीको मतगणना सम्पन्न, खुल्ला केन्द्रीय सदस्यका लागि आज मतगणना हुने। सत्य निरूपण तथा मेलमिलाप आयोगको सिफारिशमा 29 क्षतिपूर्ति दिने मन्त्री परिषदको निर्णय र कोरोनाको ओमिक्रोन भेरिएन्टबाट संक्रमित हुनेको संख्या 100 नागेपछि भारतमा अनावश्यक भीड़भाड़ र यात्रा नगर्न केन्द्रीय सरकारको आग्रह। बिहान 7 समाचार सकियो। अर्को समाचार प्रसारण 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ।